अब प्रस्तुत छ पश्चिम डायरी।
पश्चिम डायरी का साथ मा
टीवी हेर्ने इन्टरनेशनल तरिका, दिस होम डिलाइटफुल लाइफस्टाइल।
नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा सावित्री गिरी र तुला अधिकारीको हार्दिक स्वागत छ। बिहानको पश्चिम डायरीको सुरुमा मुख्य मुख्य खबरका शीर्षकहरू।
प्रदेश पा सरकारको नीति कार्यक्रममाथि आजदेखि संसदमा छलफल हुँदै विपद व्यवस्थापन, अनुदान कोष स्थापना र ग्रामीण विकास कार्यक्रममा जोड।
मानव तस्करी गर्ने गिरोह 18 बालक सहित बाँके प्रहरीको फन्दामा, बाँकेका 407 सहकारी स्थानीय तहलाई हस्तान्तरण।
काठ तस्करी काण्डमा बाँकेका एक वडा अध्यक्ष जेल चलान, बर्दियाको मालझुण्डी सामुदायिक वन फाड्नेलाई कारवाही भएन।
र दाङ औद्योगिक हब बन्दै सिमेन्ट उद्योगमा सबैभन्दा बढी लगानी, कर्णाली प्रदेशका सांसदमा महिलालाई कोट र पुरुषलाई टोपी अनिवार्य।
नयाँ सुट, जुत्ता, ब्याग
होइन, कहाँको सवारी हो?
जान लागेको म त काठमाडौँतिर, बरु आफूलाई जुन पाए त्यही होटलमा बस्न मन लाग्दैन।
ल, तिमीलाई थाहा छैन, नेपालगञ्जमा रहेको होटल सनराइज काठमाडौँको सुन्धारामा खुल्यो नि।
ए, होटल सनराइज प्लाजा प्राली भन्या त्यही हो? यति भए त भइगयो नि।
स्वादिष्ट खाना र आरामदायी बासस्थानका लागि काठमाडौँको सुन्धारा होटल सनराइज प्लाजामै जानुहोस् है।
त्यो पनि भनिरहनु पर्ने कुरा हो र, लाग्यो सुन्धारा बसिन्छ होटल सनराइजमै।
बालश्रम मुक्त एकमात्र आफ्नै होटल, होटल सनराइज, पोखरा लाइन, सुन्धारा, काठमाडौँ। सम्पर्क नम्बर 01-42-63-158 र 98-5-80-21-828।
पश्चिम डायरीको सुरुमा प्रदेश पाँच सरकारको नीति तथा कार्यक्रमको सन्दर्भ छ, जुन आजदेखि संसदमा छलफल हुँदैछ। प्रदेश सरकारको नीति कार्यक्रम छलफलका लागि हिजो टेबल भएको छ। प्रदेश प्रमुख उमाकान्त झाले हिजो प्रस्तुत गरेको कार्यक्रममाथि आजदेखि संसदमा छलफल हुनेछ। मुख्यमन्त्री शङ्कर पोखरेलले छलफलका लागि हिजो बसेको दोस्रो संसद बैठकमै टेबल गर्नुभएको हो। चालु आर्थिक वर्षको 3 महिनाका लागि ल्याइएको अधिकांश कार्यक्रम अनुसन्धान र सम्भाव्यता अध्ययनमा केन्द्रित छ। सरकारले उद्योग, पर्यटन, प्रवर्धन, कृषिलाई प्राथमिकतामा राख्दै नागरिकसँग जोडिने गरी 4 छुट्टै कोष निर्माण गर्ने नीति अघि सारेको छ। 71 बुँदे नीति कार्यक्रम अघि सारेको सरकारले कार्यान्वयनका लागि सुशासनमा जोड दिएको छ। सरकारले समृद्ध प्रदेश, खुसी जनता अभियान साकार पार्न प्रदेशको स्थिति पत्र तयार गरी त्यसलाई नै मुख्य आधार बनाएर योजनाबद्ध विकासमा अघि बढ्ने बताएको छ। घनश्याम गौतमले आजको कान्तिपुर दैनिकमा खबर लेख्नु भएको छ।
नेपालबाट भारततर्फ मानव तस्करी गर्दै आएको एउटा गिरोहलाई एसएसबीले हिजो फन्दामा लिन सफल भएको छ। एसएसबी रुपैडियाले 18 बालकसहित 4 मानव तस्करलाई पक्राउ गरेको छ। 3 समूहमा छुट्टा छुट्टै भारततर्फ लैजाँदै गर्दा एसएसबीको चेक जाँचमा उनीहरूलाई पक्राउ गरिएको हो। फन्दामा परेका तस्कर बाँके बनकट्टी बस्ने अहमद हुसेनसँग नेपाली नागरिकता र भारत गुजरातको आधार कार्ड बरामद भएपछि सोबारे छुट्टै अनुसन्धान अघि बढाइएको एसएसबी कमान्डेन्ट जयप्रकाशले बताउनुभयो। रुपैडियाबाट एसके मधेसियाले दैनिक नेपालगञ्जमा खबर लेख्नु भएको छ।
इलाका वन कार्यालय बर्दिया मैनापोखर सेक्टर अन्तर्गत मानझुण्डी सामुदायिक वनमा कार्ययोजना विपरीत सिसौका रुख काट्ने पदाधिकारीमाथि कारवाही प्रक्रिया अझै अघि बढेको छैन। करिब 7 अघि वनमा कार्ययोजना विपरीत सिसौका रुख ढालिएको थियो। छानबिनका क्रममा उपभोक्तामा आन्तरिक खपत गर्ने भन्दै 7 रुख फडानी गरिएको वन कार्यालयले जनाएको छ। वनले हालसम्म बढी रुख काट्ने पदाधिकारीमाथि कुनै कारवाही नथालेकोमा उपभोक्ताको गुनासो छ। फडानी गर्दा सामुदायिक वनका पदाधिकारी र तस्करको मिलेमतो भएको उनीहरूले शङ्का गरेका छन्। सदरमुकामबाट करिब 18 किलोमिटर पूर्व नेपालगञ्ज गुलरिया खण्डको मान खोला नजिक वन फडानी भएको हो। कमल पन्थीले कान्तिपुरमा खबर लेख्नु भएको छ।
3 अघि ट्र्याक्टरमा कार तस्करी गरिरहेका बाँके डुडुवा गाउँपालिका वडा नम्बर 4 का वडा अध्यक्ष सागिर खाँ हिजो जेल चलान हुनुभएको छ। अदालतको फैसला कार्यान्वयन टोलीले अध्यक्ष खालाई वन मुद्दामा जेल पठाएको हो। ट्र्याक्टर सहित काठ बरामद भएको मुद्दा 3 वर्षदेखि अदालतमा विचाराधीन थियो। बाँके जिल्ला अदालतबाट मुद्दा हारेका खाँ उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासबाट पनि मुद्दा हार्नुभयो। उच्च अदालतले सुरु सदर हुने गरी गरेको फैसला अन्तिम भएपछि उहाँलाई पक्राउ गरिएको बाँकेका प्रहरी प्रमुख एसपी टेक बहादुर तामाङले बताउनुभयो। दैनिक नेपालगञ्जमा खबर छ।
पछिल्लो समय दाङ औद्योगिक हबका रूपमा विकास हुँदै गएको छ। ठुला तथा साना उद्योगको संख्यामा भएको वृद्धि र लगानीले जिल्लालाई औद्योगिक केन्द्रका रूपमा स्थापित गराएको हो। जिल्लामा चालु आर्थिक वर्ष 2074-75 6 महिनामा उद्योग क्षेत्रमा 61 करोड भन्दा बढी लगानी भएको छ। घरेलु तथा साना उद्योग कार्यालय दाङका अनुसार जिल्लामा 491 उद्योगमा यो रकम लगानी भएको हो। कार्यालयका उद्योग अधिकृत बहादुर ओलीका अनुसार घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका उद्योगमा 6 महिनामा 61,60,82,738 लगानी भएको देखिएको छ। दाङ सिमेन्ट उद्योगको केन्द्रका रूपमा पनि विकास भएको छ। दाङको पहाडी भेगमा रहेका चुनडुङ्गा खानीलाई मुख्य केन्द्र बनाउँदै सिमेन्ट उद्योगहरू धमाधम स्थापना भएका हुन्। 2065 सालदेखि दाङमा स्थापना हुन लागेका सिमेन्ट उद्योग हालसम्म आइपुग्दा 7 पुगिसकेका छन्। उद्योग सञ्चालकहरूले उद्योग सञ्चालनमा सरकारी पूर्वा आधार पूरा नहुँदा केही समस्या भएको पनि बताउँदै आएका छन्। औद्योगिक क्षेत्रसम्म विद्युत र सडक नपुग्दा उद्योग सञ्चालनमा केही समस्या आएको उनीहरूको गुनासो छ। आजको नयाँ पत्रिका दैनिकमा भूपेन्द्र ओलीले खबर लेख्नु भएको छ।
बाँकेका सहकारीहरू स्थानीय तहमा हस्तान्तरण गरिएको छ। हिजो सहकारी तथा डिभिजन कार्यालय नेपालगञ्जले 407 सहकारी स्थानीय तहलाई हस्तान्तरण गरेको हो। हस्तान्तरणसँगै सहकारीको दर्ता नियमन र अनुगमनको जिम्मा स्थानीय तहबाटै हुने भएको छ। बाँकेका 275 सहकारी अब स्थानीय तहमा रहेर सञ्चालन हुनेछन् भने 130 सहकारी प्रदेश र 1 केन्द्रमा रहने गरी सञ्चालन हुनेछन्। सहकारी डिभिजनले सहकारी हस्तान्तरणका लागि स्थानीय तहका पदाधिकारी तथा अधिकृतहरूको 2 अभिमुखीकरण समेत आयोजना गरेको छ। दैनिक नेपालगञ्जमा खबर छ।
संसद बैठक सुरु भएको करिब 2 महिनापछि कर्णाली प्रदेशका सांसदको औपचारिक पोसाक निर्धारण गरिएको छ। संसदको कार्यव्यवस्था परामर्श समितिले लामो छलफलपछि पोसाक निर्धारण गरेको हो। अब कर्णाली प्रदेशका सांसद तोकिएको पोसाकमा संसद बैठकमा सहभागी हुनुपर्नेछ। संसदमा पुरुष र महिला सांसदका लागि पोसाकमा कोट तोकिएको छ। यस्तै पुरुष सांसदका लागि भने कालो भातगाउँले टोपी अनिवार्य गरिएको छ। महिलालाई चाहिँ कोट अनिवार्य छ। आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ। पश्चिम डायरीमा वर्दी बढैयाताल गाउँपालिकाको विकास गतिविधि
बढैयातालाई एउटा पर्यटकीय क्षेत्र बनाउने त्यसको हामीले गुरु योजना सुरु गरेका छौँ र त्यो पर्यटकीय क्षेत्रबाट हामीले हाम्रो आन्तरिक राजस्व पनि प्राप्त हुन्छ र रोजगारीको सिर्जना हुन्छ र हाम्रो क्षेत्रको जनताहरूको जीवनस्तर विकासमा पनि त्यसले सहयोग पुग्छ।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
नमस्कार है आमा।
नमस्कार, नमस्कार।
आज त आमा छोरा नै पो तरकारी केलाउँदै हुनुहुन्छ त?
आज हाम्रो टोलको साना तरकारी व्यवसायको मिटिङ छ अरे, बुहारी 3 तयार हुँदैछ अनि आमा छोरा जुट्यौँ।
आहा, साह्रै खुसी लाग्यो है यो कुरा सुनेर चाहिँ। यसरी घर परिवारको सहयोग पाए पो महिला अघि बढ्न पाउँथे।
हो नि बहिनी,
कृषिमा महिलाको योगदानको कदर गरौँ। चुलो चौकोदेखि खेतीबारीसम्मको काम मिलिजुली बाँडौँ।
सही हो।
कौशल्या मेमोरियल अस्पताल हलदारपुर बाँके हाम्रा सेवाहरू
24 इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोर्नी तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुट व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके।
फोन नम्बर 081414007 र 98482339.
पशुपालक कृषकहरूलाई खुसीको खबर। राप्ती सुनारी गाउँपालिकाको पशु सेवा शाखाले यही माघ महिनादेखि गाई भैँसी र बाख्रामा कृत्रिम गर्भधान मार्फत नस्ल सुधार सेवा सञ्चालन गरिरहेकोले सेवा एवं सल्लाहको लागि तपसिल अनुसारको ठेगानामा सम्पर्क गर्न हुन अनुरोध गरिन्छ। पशु प्रजनन केन्द्र अगैया, पशु प्रजनन केन्द्र फतेपुर, पशु सेवा केन्द्र ढकेरी, कुसुम, धामपुर तथा आफूलाई पाएक पर्ने कुनै पनि पशु सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ। सम्पर्क व्यक्ति बडेलाल कोहार, पशु चिकित्सक। सम्पर्क नम्बर 98478 92807।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
स्थानीय तहमा जनप्रतिनिधिले जिम्मेवारी सम्हालेको पनि 9 महिना भइसक्यो, तर जुन रफ्तारमा विकास निर्माणका काम जनप्रतिनिधिले गर्लान् भनेर जनताले अपेक्षा गरेका थिए त्यो भने पुरा हुन सकेको छैन। कतिपय स्थानीय तहका जनप्रतिनिधिहरूले चाहेर पनि विभिन्न कानुनी अडचनका कारण सोचे जस्तो काम गर्न सकिरहेका छैनन्। त्यसमध्ये बर्दियाको बढियाताल गाउँपालिका पनि एक रहेको छ। विकास निर्माण र प्रशासनिक कामलाई चुस्त र दुरुस्त गतिमा अघि बढाउन त्यस गाउँपालिकाले अहिले कानुन निर्माण प्रक्रियालाई अघि बढाएको छ। कानुन निर्माण भएर पारित भएपछि त्यस गाउँपालिकाका जनप्रतिनिधिलाई काम गर्न पनि सहज हुने विश्वास गरिएको छ। यिनै सन्दर्भमा कुराकानी गर्दै बर्दियाको बढियाताल गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ।
पहिलो त हामीले हाम्रो स्थानीय तहलाई चाहिने आधारभूत धन्नै 16-17 कानुनहरू हामीले पास गर्यौँ, जसको आधारबाट हामीले आर्थिक वर्ष 2074-75 बजेट विनियोजन गरियो र त्यो विनियोजित बजेट चाहिँ झन्डै 60% भन्दा बढी कामहरू सिद्धिसकेको अवस्था छ भने 40% कामहरू अहिले भइरहेको अवस्था छ। त्यसमा हाम्रो चाहिँ सडक, सिँचाइ, विद्युत, खानेपानी, शिक्षा, स्वास्थ्य, सामाजिक विकासमा दलित, अपाङ्ग, जनजाति, महिला लगायत क्षमता अभिवृद्धि जो चाहिँ लक्षित कार्यक्रमहरू हो र अनि सबभन्दा तल्लो आधारभूत जनतालाई आवश्यक पर्ने विकास निर्माणको काम अहिले हामीले पहिलो वर्ष सुरु गर्यौँ।
अहिलेसम्म यो बरियाताल गाउँपालिकामा तपाईँले आर्थिक स्रोतहरू के देख्नुभयो?
अब एउटा त हामीले बढियाताल गाउँपालिकामा बढियातालाई एउटा पर्यटकीय क्षेत्र बनाउने त्यसको हामीले गुरुयोजना सुरु गरेका छौँ र त्यो पर्यटकीय क्षेत्रबाट हामीले हाम्रो आन्तरिक राजस्व पनि प्राप्त हुन्छ र रोजगारीको सिर्जना हुन्छ र हाम्रो क्षेत्रको जनताहरूको जीवनस्तर विकासमा पनि त्यसले सहयोग पुग्छ। अर्को हामीले चाहिँ के छ भने हाम्रो वडा नम्बर 9 विगतको कपास विकास समितिले प्राप्त गरेको धन्नै 1400 बिघा जुन जमिन छ धन्नै त्यो जमिन मध्ये अहिले कतिपय ठाउँमा हिजो मुक्त कमैयाहरूलाई चाहिँ आयोगले विभिन्न सुकमासले वितरण गरेर बसोबास गरेको छ भने अरू धेरै भूभागहरू खाली छ र त्यहाँ हामीले औद्योगिक क्षेत्र स्थापना गर्ने र व्यक्तिको रोजगारीको अवसर पनि प्रदान हुन्छ र त्यसबाट हाम्रो क्षेत्रलाई प्राप्त राजस्व पनि सङ्कलन हुन्छ। त्यसपछि अर्को हाम्रो चाहिँ स्रोत भनेको कृषि उत्पादनलाई वृद्धि गर्ने, घरेलु उद्योगहरूको वृद्धि गर्ने, यहाँ भएका चाहिँ मध्यम स्तरका उद्योगहरूलाई प्रोत्साहन गर्ने जो अहिले छन्, धेरै धान मिलहरू छन्, राइस मिलहरू छन् र अरू थप उद्योगको लागि स्थापनाको लागि चाहिँ हामीले अनुकूल वातावरण र सहयोग राज्यको तर्फबाट सहयोग गर्ने लगायत हाम्रो क्षेत्रको किसानहरूको विशेष क्षेत्र कायम गरेर जस्तै बढैयालाई माछा उत्पादनको विशेष क्षेत्र, त्यस्तै जमुनी एरियालाई चाहिँ त्यहाँ धान मसुरोहरू लगायतको एउटा क्षेत्र र बाहिरबाट केही ठुला उद्योगहरूलाई औद्योगिक क्षेत्र कायम गरेर त्यो औद्योगिक क्षेत्रमा 10-20 ठुला उद्योगहरू लिएर आएर त्यहाँ हामीले राख्न सक्यौँ भने हाम्रो एउटा चाहिँ ठुलो राजस्वको एउटा स्रोत त्यो हुनसक्छ।
यसको लागि अब तपाईँले भविष्यमा योजना के बनाउनुहुन्छ?
यी प्राप्त गर्नलाई हामीले नीतिगत रूपमा त्यो सम्बन्धी सहज कानुनहरू निर्माण गरिसकेका छौँ। केही कानुनहरू हामी यो अब जेठको यो असारको अधिवेशनमा हामीले गर्छौँ, त्यसलाई हाम्रो सभाको सभाले बैठकले निर्णय गरेर सङ्घीय सरकार र प्रदेश सरकारसित हामीले समन्वय गरिरहेका छौँ र हामीले त्यो आधारमा हाम्रो प्रस्तावना सङ्घीय सरकार र प्रदेश सरकारसँग लैजान्छौँ र अरू औद्योगिक व्यापारीहरूसित पनि राखेर उहाँहरूसित चाहिँ छलफल गरेर बसेर हाम्रो ठाउँमा तपाईँहरूलाई उद्योग गर्नको लागि अनुकूल वातावरण छ, हामी त्यो सबै सुरक्षा सबै कुराहरूको व्यवस्था गर्छौँ, सहयोग गर्छौँ भनेर हामीले ती उद्योगलाई आकर्षित गराउने हाम्रो पहिलो छ।
जस्तै तपाईँले बरियाताल गाउँपालिकाको प्रमुखको रूपमा चाहिँ काम गरिराख्दाखेरि तपाईँले के चुनौती छ?
चुनौती चाहिँ एउटा चाहिँ हाम्रो यहाँ सबभन्दा ठुलो बेरोजगारी छ, त्यो हाम्रो लागि चुनौती छ। एउटा हाम्रो यहाँको शिक्षालाई एकदम गुणस्तरीय प्राविधिक रूपले सञ्चालन गर्नुपर्ने जरुरी छ, त्यो हाम्रो लागि एउटा ठुलो चुनौतीको विषय छ। अर्को चाहिँ हाम्रो युवा पिँढीहरूमा चाहिँ विभिन्न गलत क्रियाकलापहरूले चाहिँ बढ्दो दिइरहेको छ, उसको आफ्नो ह्याबिट बानी यी कुराहरू बिग्रिरहेको छ र कतिपय अलि मेच्योर मान्छेहरूको पनि अनि बानी उद्योग धन्दा नगर्ने, आफ्नो काम नगर्ने, फजुल बस्ने विभिन्न कुराले बेठिक बानीतिर गइरहेको यो चुनौती छ। यसलाई चाहिँ हामीले अब दुईवटा बाटो छ, एउटा हामीले जनचेतना, अर्को हामीले कानुनलाई व्यवस्थित गरेर कानुनको शासनलाई अगाडि बढाउँ।
स्थानीय तहले जुन स्थानीय कानुन बनाउन चाहिने पाउने जुन अधिकार छ, त्यो स्थानीय कानुन निर्माणको प्रक्रिया अहिलेसम्म कहाँसम्म पुग्यो?
हाम्रो भूगोललाई अनुकूल हुने हिसाबले हामीले सम्बन्ध पक्षसित छलफल गर्दै कानुन निर्माण अगाडि बढाएका छौँ। अझै हामीले 50 कानुनहरू निर्माण गर्नुपर्छ, त्यसमध्ये हामी अहिले 20 नजिकमा पुगिरहेछौँ। अब केही 2-3 कानुनहरू हाम्रो छलफल गरेर अन्तिम टुङ्गोमा बसेको पास भएको र त्यसलाई अब हामीले आधिकारिक रूपमा राजपत्रमा प्रकाश गर्न बाँकी छ भने अरू 30 कानुनहरूको चाहिँ हामीले तयारी गरिरहेका छौँ र असार मसान्तसम्म हामीलाई आवश्यक पर्ने धेरै कानुनहरू चाहिँ अत्यावश्यक कानुनहरू निर्माण गरेर सिद्धाएर जान्छौँ।
अब अन्त्यमा बडैया ताल गाउँवासीलाई के भन्नुहुन्छ?
बडैया ताल गाउँवासीहरूलाई हामी हाम्रो ठाउँ हामीले बनाउने हो। हाम्रो ठाउँमा जे जति हाम्रा वडा कार्यालयहरू, सम्बन्धित शिक्षा कार्यालयहरू, विद्यालयहरू, वन कार्यालयहरू सबै जे जति छन्, आम जनताले त्यसमा, जनप्रतिनिधि, आम राजनीतिक दल सबै मान्छेले त्यसमा निगरानी गर्नुपर्छ। हाम्रो बजेट, हाम्रो स्रोतलाई जनताको हितमा अधिकतम सदुपयोग गर्ने हो र त्यसको लागि जनता नै जनार्दन हुन् र जनताले नै त्यो कुराको निगरानी गर्नुपर्छ र त्यसको अनुभव गर्नुपर्छ। किन भन्दा अहिले हामीसित 500 योजना छन्। 500 योजना हाम्रो चाहिँ भएको ठाउँमा, हाम्रो सबै ठाउँमा हामीले सामान्य हेरे पनि सबै ठाउँ पुग्दैन र त्यहाँ त्यहीँको जनताले हेर्नुपर्छ। उनीहरूकै विकास हो, उनीहरूकै बाटो, उनीहरूकै ठाउँ हो। त्यस कारण जुन ठाउँमा जनताहरू सक्रिय हुन्छन्, निगरानी गर्नुहुन्छ, त्यहाँ हेर्नुहुन्छ, त्यहाँको विकास गुणस्तर हुन्छ, जहाँ त्यो हेर्नुहुन्न, सहभागिता हुन, सहयोग हुन, त्यहाँको विकास कमजोर हुनसक्छ। हामी सबै मिलेर नि यस बडैया ताल गाउँपालिकालाई सुन्दर, सक्षम, आर्थिक रूपले सम्पन्न र कानुनको राज्यको स्थापित गराउने गाउँपालिकाको रूपमा स्थापित गराउनुपर्छ। त्यसले नै हामी सबैको भलो हुन्छ।
बर्दियाको बडैयाताल गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ र शम्भु थारू। अब अर्को सन्दर्भ, शिक्षा नीतिका लागि मस्यौदा तयार गर्न नेपालगञ्ज उपमहानगरपालिकाले समिति गठन गरेको छ। शनिबार सुरु भएको शिक्षा नीति निर्माण विषय कार्यशाला गोष्ठीपछि विज्ञसहितको कार्यदल गठन गरिएको हो। शिक्षाविद, सम्बद्ध अधिकारी, नगरका वडा अध्यक्ष, विभिन्न विद्यालयका प्राध्यापक, शिक्षक, सामाजिक संघ संस्थाका अगुवा, विद्यार्थी बीचको व्यापक परामर्श सहितको निचोडलाई समेट्दै मस्यौदा बनाइएको हो। उपमहानगरपालिकाका नगर प्रमुख डाक्टर धवल शमशेर राणा संयोजक तथा उपप्रमुख उमा थापा मगर उपसंयोजक रहने गरी 16 शिक्षा नीति मस्यौदा तयारी कार्यदल गठन गरिएको हो। दैनिक नेपालगञ्जमा खबर छ।
एक समय थियो प्रहरी र सेना देख्ने बित्तिकै रुकुमको खारावासी घरभित्र लुक्थे। सुरक्षाकर्मी पनि सर्वसाधारणसँग सशङ्कित हुन्थे। खारामा मान्छेदेखि मान्छे डराउने समय थियो। त्यो हुन पनि 10 सशस्त्र द्वन्द्वमा खारा एक हिसाबले खरानी नै भयो। 2056 फागुन 10 सुरक्षाकर्मीले स्थानीय 15 एउटै चिहान बनाए, 68 घरगोठ समेत जलाइदिए। त्यसपछि खारामा धनजनको क्षति हुने क्रम चलिरह्यो। उक्त घटनापछि पनि थप 14 हत्या भयो भने 5 घर जलाइए। अहिले समयले कोल्टे फेरेको छ। सशस्त्र द्वन्द्वमा स्तब्ध बनेको खारा मुस्कुराउन थालेको छ। शान्ति तथा पुनर्निर्माण मन्त्रालयले 2065 सालमा खारा नमुना बस्ती विकास कार्यक्रम सुरु गरेपछि द्वन्द्वका घाउ बिस्तारै पुरिन थालेका हुन्। हरि गौतमले कान्तिपुर दैनिकमा खबर लेख्नु भएको छ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले तथ्याङ्क सङ्कलन जटिल विषय भएकाले होसियारीपूर्वक भूमिका निर्वाह गर्न गणकहरूलाई सुझाव दिनुभएको छ। हिजो नेपालगञ्जमा राष्ट्रिय आर्थिक गणक तथा सुपरिवेक्षक समापन समारोहमा बोल्दै प्रमुख जिल्ला अधिकारी केसीले आर्थिक गणनामा सहभागी हुने गणकहरूलाई प्रतिष्ठान तथा व्यवसायले यथार्थ विवरण छलेर पनि दिन सक्ने भएकाले सजग हुनुपर्ने धारणा राख्नु भएको हो। दैनिक नेपालगञ्जमा खबर छ।
पश्चिम डायरीमा नेपालगञ्जको न्यू रोडमा व्यवस्थित पार्किङ नहुँदाको अप्ठ्यारो।
एकदमै गाह्रो छ हेर्नु, हामीलाई अब अगाडि ल्याएर गाडीहरू राखिदिन्छन् होइन, अब हाम्रो पसलमा आउन लागेको मान्छे अरू पसलमा गइहाल्छन्।
लगायतका सामग्री बाँकी नै छन्, अहिलेलाई फेरि व्यापारिक विश्राम।
आन्तरिक राजस्व कार्यालय नेपालगञ्जको अनुरोध, आर्थिक वर्ष 2074-75 को आयकरको दोस्रो किस्ता रकम यही चैत्र मसान्तभित्रै दाखिला गर्न हुन अनुरोध छ। साथै तपाईँले तिर्न बुझाउन बाँकी रहेको आयकर, अग्रिम रकम, मूल्य अभिवृद्धि कर लगायत सबै कर रकम तुरन्त दाखिला गर्नुहोला। कर तिर्न बाँकी रहेका करदाताको कारोबार रोका गर्ने, बैङ्क खाता रोका गर्ने लगायतको कानुनी कारवाही गरेर बक्यौता कर असुल पर गरिने समेत जानकारी गराइन्छ। आन्तरिक राजस्व कार्यालय नेपालगञ्ज।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स धम्बोजी गुल्मा पछाडि फोन नम्बर 081-528-011-528-012।
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय दैनिक नेपालगञ्ज।
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
दैनिक नेपालगञ्ज अब रंगीन कलेबर र ब्रडसिट साइजमा प्रदेशभरि।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्ण सार एफएम 94 मेगाहर्ज नेपालगञ्जको उत्पादन पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएममा पनि प्रसारण भइरहेको छ। यसका साथै कृष्ण सार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। नेपालगञ्जको न्यु रोड अत्यन्त व्यस्त हो, तर न्यू रोड बजार क्षेत्रमा कोही पनि सवारी साधन पार्किङको व्यवस्था गरिएको छैन। न्यू रोडमा सवारी साधन लिएर बजार गर्न जानेहरूले पार्किङ नहुँदाको पीडा र शास्ति भोग्नु परेको छ। व्यापारीहरूले पनि पार्किङ नहुँदा व्यापार व्यवसायमा समस्या भोग्नु परेको गुनासो गर्ने गरेका छन्। न्यू रोडमा व्यापार व्यवसाय गर्दै आएकाहरूलाई सहकर्मी रजनी योगीले पार्किङ नहुँदाको अप्ठ्यारोबारे सोध्नु भएको छ। सुनौ यसै विषयमा आजको नागरिक आवाज।
राजीव किशोर अग्रवाल, निकै ठुलो प्रभाव छ। स्टार्टिङमै हुनुपर्ने हो यो पार्किङ प्लेस, तर अहिले पनि पार्किङ प्लेस हुँदा हुँदै पनि त्यसलाई चाहिँ व्यवस्थित गर्न सकिराखेको छैन नगरपालिकाले। बागेश्वरी मन्दिर नजिकैमा पार्किङको लागि जुन प्लेस छुट्याइएको थियो त्यहाँ पसलहरू थपिएको छ र त्यसलाई हटाउन सकिराखेको छैनन्। त्यसले गर्दा के हुन्छ भने पसलको अगाडि पार्किङ गर्छन् ग्राहकले, अनि एकैछिनमा ट्राफिक प्रहरीले आएर यहाँ सडकमा राख्न मिलेन भनेर चाहिँ अप्ठ्यारो मान्छन्।
मेरो एकदमै गाह्रो छ हेर्नु, हामीलाई अब अगाडि ल्याएर गाडीहरू राखिदिन्छन् होइन, अब हाम्रो पसलमा आउन लागेको मान्छे अरू पसलमा गइहाल्छन्, ड्याम्मै अगाडि राखिदिन्छन्। अलिकति चाहिँ न्यू रोडमा गाडी पार्किङको अलि राम्रो व्यवस्था भइदियो राम्रो हुन्थ्यो।
म अनुप राजुन्दारी। अब यसले गर्दा सर्वप्रथम त हामीहरूलाई आफ्नै मोटरसाइकल राख्नलाई सडकमा राख्नुपर्ने स्थिति, त्यसले गर्दा ट्राफिकहरूले चाहिने अनि हामीहरूलाई दुःख दिने त्यो एउटा समस्या छ। र अनि जता पपाए त्यतातिर मोटरसाइकलहरू राखिदिनाले चाहिने अब आउने कस्टमरहरू अथवा हिँड्ने के अरे मान्छेहरूको लागि पनि जानु गाह्रो भइरहेको।
लक्ष्मीगिरी, अब समस्या त पर्छ, जस्तो कि पसलको अगाडि गाडीहरू ल्याएर उभ्याइदिन्छन् होइन, अब त्यसमा हामीलाई कस्टमरहरू आउनुको समस्या हुन्छ।
प्रकाश शाह, अहिले यसो हेर्दाखेरि खासै त त्यस्तो समस्या परेको छैन, तर सडक अव्यवस्थित भएको कारणले चाहिँ समस्या आइरहेको छ, किनकि राम्रो पार्किङ छैन होइन, जसले चाहे उसले मन परी कहीँ रिक्साहरू मन परी पार्किङ गरेको छ, गाडीहरू मन परी पार्किङ गरेको छ, पार्किङको व्यवस्था मिलाइदिएको भए हामीहरूलाई सहज हुन्थ्यो भन्ने।
किशन शर्मा, समस्या छ हजुर, गाडी अनलोडिङ गराउने यताउता पार्किङ छैन, व्यापारीहरू आउने सब ठाउँमा समस्या हो कि, यति नै राति अनलोड गराउनु पर्छ ट्रकहरू, यहाँ पार्किङ भए पनि हामीले दिउँसोतिर अनलोडिङ गराउनमा सजिलो हुन्छ, टेन्सन हुँदैन, नत्र बिहान 5 बजेदेखि राति तपाईँको 10-11 बजेसम्म 12 बजेसम्म अनलोडिङ गराउनु पर्छ ट्रक।
पछिल्लो समय बलात्कार एवं महिला हिंसाका घटना वृद्धि हुँदै गएपछि त्यस विरुद्ध सडक तताउन थालिएको छ। चारैतिरबाट बलात्कारीलाई फाँसी दिन माग गर्दै विभिन्न ठाउँमा दबावसहित सचेतनामूलक र्याली समेत प्रदर्शन भइरहेका छन्। त्यसै क्रममा हिजो बाँकेको नेपालगञ्जमा पनि युवाहरूको एउटा समूहले प्रदर्शन गरेको छ। प्रेम विश्वकर्माले दैनिक नेपालगञ्जमा खबर लेख्नु भएको छ।
प्रतियोगिता अघि उपाधिको प्रमुख दावेदार मानिएको विराटनगर किङ्स रुसलान धनगढी प्रिमियर लिग डिपिएल क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ। पहिलो चरणको अन्तिम खेलमा सिवाईसी अतरियासँग 6 विकेटले पराजित भएपछि हिजो विराटनगर प्लेअफमा स्थान बनाउन असफल भयो। जितसँगै अतरिया प्लेअफमा पुग्यो। अतरियाको 5 र विराटनगरको 4 अङ्क मात्र रह्यो। काठमाडौँ गोल्डेन्स 9 अङ्कका साथ शीर्ष स्थानमा रहँदै क्वालिफायरमा पुगेको छ। टिम चौराहा धनगढी र महेन्द्रनगर युनाइटेडको समान 6 अङ्क भए पनि सर्वाधिक जितका आधारमा दोस्रो स्थानमा रहँदै धनगढीले काठमाडौँसँग फाइनल प्रवेशका लागि क्वालिफायरमा खेल्ने निश्चित भयो। चित्राङ्ग थापा र विनोद पाण्डेले आजको कान्तिपुर दैनिकमा खबर लेख्नु भएको छ।
बाँकेको खजुरा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ। खजुरा गाउँपालिका अन्तर्गतका 8 वडाका सबै बालबालिकाले पाउनुपर्ने सबै खोप लगाएकाले पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो। जन्मेदेखि 23 महिनासम्म पाउनुपर्ने सबै खोप बालबालिकाले पाएको खजुरा प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर सन्तोष श्रीपाईले जानकारी दिनुभयो। हिजो आयोजित घोषणा कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय कुमार श्रीवास्तव, खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपति, जनस्वास्थ्य अधिकृत रामबहादुर चन्द लगायतको सहभागिता थियो।
सुग्लाफाँटा राष्ट्रिय निकुञ्जले थ्रेसरबाट गहुँ चुट्न नदिएपछि गहुँ चुट्ने व्यवस्था मिलाइदिन भन्दै कञ्चनपुरका आरक्ष पीडित प्रदेश सरकार समक्ष पुगेका छन्। हिजो आरक्ष पीडितले प्रदेश 7 का मुख्यमन्त्री त्रिलोचन प्रसाद भट्टलाई गहुँ चुट्ने व्यवस्था मिलाइदिन भन्दै ज्ञापन पत्र बुझाएका छन्। उनीहरूले हरेक पटक खेतीबाली भित्र्याउने बेला निकुञ्जले सेना लगाएर अवरोध गर्दै आएको दुखेसो मुख्यमन्त्रीसँग पोखेका छन्। मोहन विष्टले नयाँ पत्रिका दैनिकमा खबर लेख्नु भएको छ।
शुक्रबार राति परेको वर्षातका कारण इट्टा व्यवसायीले करोडौँको क्षति बेहोर्नु परेको छ। बाँकेमा रहेका 52 वटा इट्टा उद्योगमा तयार गरिएका काँचा इट्टा पानीले भिजाउँदा काम नलाग्ने अवस्थामा पुगेको इट्टा व्यवसायी सङ्घ बाँकेका सचिव सूर्यमणि पौडेलले जानकारी दिनुभयो। दैनिक नेपालगञ्जमा खबर छ।
कर्णाली प्रदेशका महिला जनप्रतिनिधि र महिला मानवाधिकार रक्षकले स्थानीय तहलाई महिला हिंसामुक्त बनाउनका लागि सुर्खेत घोषणापत्र जारी गरेका छन्। कर्णाली प्रदेश स्तरीय 3 दिने भेलामा सहभागी अगुवा महिलाहरूले कर्णाली प्रदेशका स्थानीय तहलाई महिला हिंसामुक्त बनाउन पहल गर्ने सामूहिक प्रतिबद्धता जनाएका हुन्। स्थानीय तहलाई महिला हिंसामुक्त बनाउनका लागि सुर्खेत घोषणापत्र जारी गरिएको महिला मानवाधिकार रक्षक राष्ट्रिय सञ्जालका अध्यक्ष डाक्टर रेणु अधिकारीले जानकारी दिनुभयो। यिनै खबरसँगै पश्चिम डायरी सकियो। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
प्रदेश 5 सरकारको नीति कार्यक्रममाथि आजदेखि संसदमा छलफल हुँदै विपद व्यवस्थापन, अनुदान कोष स्थापना र ग्रामीण विकास कार्यक्रममा जोड।
मानव तस्करी गर्ने गिरोह 18 बालक सहित बाँके प्रहरीको फन्दामा, बाँकेका 407 सहकारी स्थानीय तहलाई हस्तान्तरण।
काठ तस्करी काण्डमा बाँकेका 1 वडा अध्यक्षको जेल चलान। बर्दियाको मालझुण्डी सामुदायिक वन फाँड्नेलाई कारवाही भएन।
र दाङ औद्योगिक हब बन्दै सिमेन्ट उद्योगमा सबैभन्दा बढी लगानी। कर्णाली प्रदेशका सांसदमा महिलालाई कोट र पुरुषलाई टोपी अनिवार्य। अवस्था प्राविधिक सहयोगी योगेशसँगै सावित्री र मतुला बिदा हुन्छौँ। आज चैत्र 26 गते सोमबार, अप्रिल 9 तारिक। एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्युज सुन्न नभुल्नुहोला। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।
यो कृष्ण सार एफएम।